नेपाल हो राति 9 बजेको समाचारमा स्वागत छ म सुमिता लामा शुरूमा प्रमुख समाचार अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा आगामी आर्थिक वर्षका लागि 21 अर्ब 24 अर्ब 34 करोड़को बजेट संघीय संसदमा पेश चालुतर्फ 12 खर्ब 70 अर्ब र पूँजीगत तर्फ 4 खर्ब 31 अर्ब विनियोजन आर्थिक वृद्धि दर 7% पुर्याउने बजेटको लक्ष्य कर्मचारीको तलबमा 21% वृद्धि आयकरको सीमा व्यक्तिगत तर्फ 10 लाख पुर्याइयो 19औं गणतन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना र डिजिटल प्रविधिबाट बालबालिकामा हुने जोखिमप्रति संयुक्त राष्ट्रसंघको चिन्ता सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँ बराबरको वार्षिक आय व्ययको अनुमानित विवरण बजेट सार्वजनिक गरेको छ संघीय संसदको संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कुल विनियोजन मध्ये चालुतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़ पूँजीगततर्फ 4 खर्ब 31 अर्ब 10 करोड़ र वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 64 करोड़ रूपियाँ विनियोजन गरिएको बताउनुभयो
आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124 अर्ब 34 करोड़ विनियोजन गरेको छु कुल विनियोजन मध्ये चालुतर्फ रु 1270 अर्ब 58 करोड़ अर्थात कुल विनियोजनको 59.8% पूँजीगततर्फ रु 431 अर्ब 10 करोड़ अर्थात 20.3% वित्तीय व्यवस्थातर्फ रु 422 अर्ब 64 करोड़ अर्थात 19.9% रहेको छ यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा 25% बढ़ी हो आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रु 1405 अर्ब 31 करोड़ र वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड़ बेहोर्दा रु 657 अर्ब 29 करोड़ न्यून हुन जान्छ सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड़ परिचालन गर्नेछौ राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ
सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट आर्थिक वृद्धि दर 7% पुग्ने र मूल्य वृद्धि 6%मा सीमित रहने विश्वास लिएको छ संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकमा राजनैतिक अस्थिरताको दुष्चक्र समाप्त भएर मुलुक वृहत आर्थिक सुधारको निर्णायक मोड़मा उभिएको बताउनुभयो अर्थमन्त्री वाग्लेले समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख रहेको र सुदृढ़ विदेशी विनिमय संचिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको बताउनुभयो स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना रहेको र युवा जनसांख्यिक ठूलो पूँजीका रूपमा रहेको अर्थमन्त्री वाग्लेले बताउनुभयो
मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको छ अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख छन् सुदृढ़ विदेशी विनिमय संचिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता छ स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना छन् भने युवा जनसांख्यिक शक्ति ठूलो पूँजीका रूपमा उपस्थित छ यद्यपि अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलाको अस्थिरता आन्तरिक बजारको शिथिलता उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतीका रूपमा रहेका छन् यस बजेटको ध्येय यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै राज्यको सेवा प्रदान क्षमता निजी क्षेत्रको आत्मविश्वास र नागरिकको भरोसालाई एकैसाथ उकास्नु छ
अर्थमन्त्री वाग्लेले बजेट स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीहरूले उत्पादनमुखी अर्थतन्त्र अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधि मैत्री परिवर्तनबारे जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्ने बताउनुभयो अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष 2083-84 उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करको दरमा वृहत पुनरावलोकन गरिएको बताउनुभयो अर्थमन्त्री वाग्लेले व्यक्तिगत आयकरको सीमा 10 लाख पुर्याएको तथा व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको विद्यमान 11 तहको भन्सार दर 7 तहमा सीमित गरेको 360 वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको बताउनुभयो अर्थमन्त्री वाग्लेले सरकारको बोझिलो संगठन चुस्त बनाउने संघीय मन्त्रालय 22 बाट 18 कायम भइसकेको अवस्थामा विभाग कार्यालय र दरबन्दी कटौती बजेटबाट बचत हुने रकम प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिएको बताउनुभयो। उहाँले 31 निकाय खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गरिने बताउनुभयो। कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम उच्चस्तरीय कार्य सम्पादन गर्न कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती, जंगी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएको अर्थमन्त्री वाग्लेले बताउनुभयो। अर्थमन्त्री वाग्लेले कर्मचारीले हाल प्राप्त गरेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गर्ने तथा कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको मासिक 10% प्रोत्साहन भत्ताको व्यवस्था गरेको बताउनुभयो। यसबाट कर्मचारीले हाल खाइपाई आएको तलबको करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक 40,000 रूपियाँदेखि 1,00,000 रूपियाँ भन्दा माथि हुने अर्थमन्त्री वाग्लेले बताउनुभयो। संस्थागत सुधारका लागि आवश्यक लागत न्यूनीकरण र दक्षता अभिवृद्धिका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले लगानीको वातावरण सुधारका लागि उधारो असुली सम्बन्धी कानून सुधार गर्ने, व्यापारिक विवादको निरूपणका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्ने, गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन, विदेशी लगानीको स्वीकृति, लगानीको लेखांकन, नाफा फिर्ता र पूँजीगत लाभ कर सम्बन्धी व्यवस्थामा सुधार गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले सार्वजनिक संस्थानलाई बलियो बनाउन, केहीमा पूँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने, गोरखकाली रबर उद्योग लगायतका 7 उद्योगमा सम्पत्ति तथा दायित्व मूल्यांकन सम्पन्न गरी निजी सार्वजनिक लगानीको ढाँचामा सञ्चालन गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले नेपाल टेलिकममा संघीय सरकारको 66% कायम राखी बाँकी शेयर सर्वसाधारणका लागि जारी गर्ने, नेपालको ऊर्जा क्षमतालाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी, डिजिटल निर्यात र आर्थिक रूपान्तरणको जग निर्माण गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले कृषि क्षेत्रको पुनरुत्थानका लागि उच्च प्राथमिकता दिने, कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्न न्यूनतम 2 करोड़ रूपियाँसम्म लगानी गर्ने, कृषकलाई 40% अनुदान उपलब्ध गराउने, निर्माणाधीन ठूला सिंचाईका आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी बजेट उपलब्ध गराउने बताउनुभयो। यस्तै सरकारले सबै विद्यालयमा सफा शौचालय अभियान सञ्चालन गर्ने तथा निशुल्क उपलब्ध गराउने मध्ये कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ। सरकारले सार्वजनिक साझेदारी मोडल अन्तर्गत 7 प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गर्ने पनि बजेट मार्फत घोषणा गरेको छ। देशभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको पोषण भत्ता दोब्बर गरी मासिक 1,000 रूपियाँ पुर्याउने तथा श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था नयाँ बजेटले गरेको छ। सरकारले आगामी वर्षदेखि शहरी सड़कको नियमित मरमत गरेर खाल्डा मुक्त बनाउने व्यवस्था गर्ने, जड़ीबुटी तथा गैर काष्ठ पैदावारको समर्थन मूल्य तोक्ने तथा कर्णालीमा जड़ीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
एसई सकियो, अब रमाइलो शुरू भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले सबै राजनैतिक निष्ठा, मूल्य मान्यता एवं आचरणमा परिवर्तन सहित एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ। 19 गणतन्त्र दिवस 2083 अवसरमा आज सैनिक मञ्च टुनिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सबै राजनैतिक दल, सरकार, नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनुपर्ने बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले भूमिहीन सुकुम्बासीको व्यवस्थापनमा सरकार चुकेको आरोप लगाउनु भएको छ। नेपाली कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले प्रतिपक्षको भूमिकाबाट सरकारलाई सचेत गराउनु र सही दिशा देखाउनु आफ्नो दायित्व भएको पनि बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघले अनलाइन संसारमा बाल बालिकाको सुरक्षा सुनिश्चित गर्नु अब तत्काल र अपरिहार्य प्राथमिकता भएको स्पष्ट गरेको छ। डिजिटल प्लेटफर्महरूमा बढ़दो जोखिमप्रति चिन्ता व्यक्त गर्दै संगठनले जिम्मेवार पक्षहरूलाई जवाबदेही बनाउन राज्यहरू र प्रविधि कम्पनीहरूलाई कड़ा कदम चाल्न पनि आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघका मानवाधिकार प्रमुख भोल्कर टर्कले डिजिटल प्रविधिले बाल बालिकालाई सिकाई समुदाय र सृजनात्मक अवसरसँग जोड़ने भए पनि त्यही माध्यमबाट उनीहरू गम्भीर सुरक्षा गोपनीयता र कल्याण सम्बन्धी जोखिममा पर्ने अवस्था बढ़िरहेको बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
सरकारले आगामी आर्थिक वर्ष 2083-84 राजस्व बाँडफाँड रोयल्टी र वित्तीय हस्तान्तरण मार्फत 6 खर्ब रूपियाँ बराबर रकम प्रदेश र स्थानीय तहमा पठाउने भएको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले संसदमा बजेट प्रस्तुत गर्नुहुँदै प्रदेशका लागि 61 अर्ब 50 करोड़ र स्थानीय तहमा 90 अर्ब 20 करोड़ वित्तीय समानीकरण अनुदान पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो। प्रदेश र स्थानीय तहमा 4 अर्ब 60 करोड़ र 8 अर्ब 93 करोड़सम्म पूरक अनुदान जाने व्यवस्था बजेटले गरेको छ। साथै प्रदेश र स्थानीय तहमा 3 अर्ब 82 करोड़ र 9 अर्ब 40 करोड़ विशेष अनुदान छुट्याइएको छ। संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेशमा 39 अर्ब 72 करोड़ र 2 खर्ब 6 अर्ब स्थानीय तहमा सशर्त अनुदान हस्तान्तरण गरिने भएको छ। राजस्व बाँडफाँडबाट कुल 1 खर्ब 75 अर्ब रकम स्थानीय तहमा जाने भएको छ। सरकारले नेपालमा लगानी सहज बनाउन आगामी 3 महिनाभित्र स्वचालित रूट प्रणाली लागू गर्ने भएको छ। लगानी बोर्डबाट स्वीकृत भएका आयोजनाले पुनः अन्य निकायको स्वीकृति लिनु नपर्ने कानूनी व्यवस्था गर्ने मन्त्री सोनी वाग्लेले बजेट प्रस्तुत गर्दै बताउनुभयो। बजेटले मोतीपुर मयूरधाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्र मार्फत सञ्चालन गर्ने उल्लेख गरेको छ। बजेटले 5 खाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिने र विद्युत महसुलमा छूट दिने व्यवस्था मिलाएको छ। सरकारले विज्ञान प्रविधि र नवपरिवर्तनका लागि पूँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छ। नव उद्यम स्टार्टअपका लागि अनुदान सञ्चालन सहजता र वित्तीय पहुँच सुनिश्चित गर्ने बजेटले उल्लेख गरेको छ। सरकारले सार्वजनिक संस्थानहरूलाई बलियो बनाउन केही संस्थानमा पुँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गर्ने भएको छ। अर्थमन्त्री सोनी वाग्लेले बजेट पेश गर्नुहुँदै राष्ट्रिय वाणिज्य बैंकमा नेपाल सरकारको पुँजी वृद्धि गर्ने प्रस्ताव बजेट मार्फत गर्नु भएको छ। नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्ने, राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गर्ने, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गावि पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउने बजेटमा उल्लेख गरिएको छ। त्यस्तै गोरखाली रबर उद्योग लगायत 7 सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गरी निजी सार्वजनिक साझेदारी मोडेलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्र सम्पन्न गरिने भएको छ। नेपाल टेलिकममा संघीय सरकारको 66% शेयर कायम राखी बाँकी शेयर पुष मशान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने बजेटमा उल्लेख छ। सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध बजेटले गरेको छ। नेपालमा विदेशी लगानीको क्षेत्रमा चीन सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्रको रूपमा देखिएको छ। आर्थिक सर्वेक्षण अनुसार 2082 फागुनसम्म स्वीकृत कुल विदेशी लगानी मध्ये चीनको अंश 48% पुगेको छ भने भारतको 17.9% र अन्य मुलुकको संयुक्त अंश 34.1% पुगेको छ। परियोजनाको संख्याका आधारमा पनि चीन अग्रस्थानमा रहेको छ। अन्य मुलुकले लगानी गरेका परियोजनाहरू 42.6% रहेको आर्थिक सर्वेक्षणले उल्लेख गरेको छ। 2082 फागुनसम्म उद्योग विभाग मार्फत अटोमेटिक रूटबाट 968 तथा अप्रुभल रूटबाट 6983 परियोजना सहित कुल 7951 परियोजनामा 6 खर्ब 25 अर्ब 58 करोड़ रुपियाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ। त्रिभुवन विश्वविद्यालय र एयरबस फ्रान्स बीच त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नशिप गराउने विषयमा सहमति भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति पत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुशील बहादुर वज्राचार्य र एयरबसका अध्यक्ष जुर्गेन बेस्टर मेयरले हस्ताक्षर गर्नुभएको हो।
अब खेल समाचार अजय बमबाट।
नेपाल सरकारले खेलकुदतर्फ आगामी आर्थिक वर्षको लागि 4 अर्ब 3 करोड़ बजेट छुट्याएको छ। बजेटमा खेलकुद पूर्वाधार निर्माण, युवा विकास र खेलाड़ीको सामाजिक सुरक्षालाई विशेष प्राथमिकतामा राखेको छ। त्यस्तै आगामी 3 वर्षभित्र फुटबलका 8,000 दर्शक क्षमताका मैदानमा 10 फन्ड लाइट जोड्ने घोषणा गरेको छ। शुक्रबार अर्थमन्त्री डाक्टर सुरेम अग्रेले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत यो घोषणा गर्नुभएको हो। त्यस्तै सरकारले आगामी 5 वर्षभित्र देशका प्रमुख 8 शहरमा आधुनिक क्रिकेट रंगशाला बनाउने घोषणा पनि गरेको छ। विराटनगर, सुर्खेत, बुटोल, लहान, धनगढ़ी र पोखरामा 2000 क्षमताको इन्डोर कवर्ड हल 3 वर्षभित्र बनाउने घोषणा गरिएको छ। मूलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, गिरिजाप्रसाद कोरेला रंगशाला र फाफला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला डिजाइन परिवर्तन गरी लगानी मोडालिटी तयार गर्ने जनाएको छ। त्यस्तै विद्यार्थीलाई विद्यालयबाटै खेलकुदको तालिम दिने र अन्तर्राष्ट्रिय पदक जित्ने खेलाड़ीलाई अवकाश प्राप्तपछि आजीवन निशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा भएको छ। त्यस्तै कर्णाली प्रदेशमा आयोजना हुने 10 र मधेसमा हुने 11 राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधारको लागि बजेट छुट्याइएको छ। नेपाल काभा महिला भलिबल च्याम्पियनशीप पदक विहीन भएको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा शुक्रबार सम्पन्न 3rd स्थानका लागि भएको खेलमा भारतसँग नेपाल 3-1 सेटमा पराजित भएको हो। यो सँगै भारतले काँस्य पदक सुनिश्चित गरेको छ। जारी प्रतियोगितामा भारतसँग नेपाल लगातार 2rd पटक पराजित भएको हो। यसअघि सम्म चरणमा भारतले 3-2 जित निकालेको थियो। यो पल्ट भने नेपालले त्यस्तो रोमाञ्चक खेल पस्किन सकेन। एसिसी महिला प्रिमियर कप नेपालले पहिलो खेलमा कतारसँग खेल्ने भएको छ। एसियन क्रिकेट काउन्सिल एसिसीले शुक्रबार जारी गरेको प्रतियोगिताको खेल तालिकामा जेठ 20 बुधबार कतारसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपाल सहित 18 देशको सहभागिता रहनेछ।
अब मौसम। आज राति देशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी, सुदूरपश्चिम गण्डकी, बागमती र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा आगामी आर्थिक वर्षका लागि 21 अर्ब 24 अर्ब 34 करोड़को बजेट संघीय संसदमा पेश। चालुतर्फ 12 खर्ब 70 अर्ब र पूँजीगततर्फ 4 खर्ब 31 अर्ब विनियोजन। आर्थिक वृद्धि दर 7% पुर्याउने बजेटको लक्ष्य। कर्मचारीको तलबमा 21% वृद्धि। आयकरको सीमा व्यक्तिगततर्फ 10 लाख पुर्याइयो। 19 गणतन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना र डिजिटल प्रविधिबाट बाल बालिकामा हुने जोखिमप्रति संयुक्त राष्ट्रसंघको चिन्ता। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।